तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार अक्टोबर 22, 2023। विषय मृत्यु पछि परीक्षण स्वर्णपाठ प्रकाश तिमी एक जो आदि अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्किआए। उत्तरदायी पढाए यसैया हि परम प्रभु तपाईँ मेरो परमेश्वर हुनुहुन्छ। म तपाईँलाई आदर गर्दछु र तपाईँको नाउँको प्रशंसा गर्दछु। तपाईँले उदयको कामहरू गर्नुभयो। परम प्रभु तपाईँ गरिब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ। यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए तर तपाईँले तिनीहरूको रक्षा गर्नुभयो। परम प्रभु बारी र गर्मीबाट जोगाउनुका निम्ति तपाईँ मानसीहरूको घर जस्तै हुनुहुन्छ। कष्टहरू भयङ्कर हुली र बर्खा जस्तै हुन्। पानी बर्खालको विरोधमा प्रचण्ड बर्छ तर घरभित्र मानिसहरूलाई क्षति हुने छैन। त्यस समय सेनाहरूका परम प्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मल हुनेछ। मासु कलिलो र राम्रो हुनेछ। तर अहिले एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोक्छ। त्यस आवरणलाई मृत्यु भनिन्छ। तर मृत्युलाई सदाको निम्ति नष्ट गरिदिनुहुनेछ। अनि मेरो परम प्रभु मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछिदिनुहुनेछ। बितेका दिनहरूमा तिनीहरू सबै उदास थिए तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाइदिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परम प्रभुले त्यसो भन्नुभएको थियो। त्यस बेला मानिसहरूले भन्नेछन् उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ जसलाई हामीले पर्खिरहेका थियौँ। उहाँ हामीलाई बचाउन आउनुहुनेछ। हामी हाम्रो परम प्रभुलाई पर्खिरहेका छौँ। यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछन् हामी आनन्दित र खुसी हुनेछौँ। पाठ सेरमन बाइबलबाट प्रकाश ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउनेछन्। तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्। यसैया आफू स्वयंलाई धोइ पखाल, आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक। म त्यस्ता नराम्रा कामहरू हेर्न चाहदिन। गल्ती काम नगर, राम्रो कामहरू गर्न सिक। अरू मानिसहरू प्रति स्वच्छ बन। ती मानिसहरूलाई दण्ड दे जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ दे जसका आमा बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिले मरिसकेका छन्। परम प्रभु भन्नुहुन्छ ती कुराहरूमा चर्चा गरौ। तिमीहरूका पापहरू सिन्दुर जस्ता राता छन् तर तिमीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिउ जस्ता सेतो हुनेछ। तिमीहरूका पापहरू चहकिलो राता छन् तर तिमीहरू हुन् जस्तो सेतो हुन सक्छ। मग ती येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभागारहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। मत्ती येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, मत्ती सागुरो रोकाबाट भित्र पस्छ, जसले स्वर्गतिर पुर्याउँछ। रनकमा जाने बाटो एकदमै सजिलो छ अनि रोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यस बाटोभित्र पस्दछन्। जीवनको बाटोमा लाने रोका सागुरो हुन्छ अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्। मत्ती एउटा मानिस येशूकहाँ आएर सोध्यो, गुरुज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नुपर्छ? येशूले जवाफ दिनुभयो, असल के हो? मलाई किन यसरी सोध्दैछौ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने तिमीले आज्ञाहरू पालन गर्नुपर्दछ। त्यस मानिसले रोक्दियो, कुन आज्ञाहरू? येशूले जवाफ दिनुभयो, कसैको हत्या नगर, कसैसित व्यभिचार नगर, झुटो गवाही नदे, अरूको निन्दा गर्नु हुँदैन, आफ्ना आमा बाबुको आदर गर अनि आफैलाई प्रेम गरे जस्तो अरूलाई पनि प्रेम गर। त्यो जवान मानिसले भने, मैले यी सब आज्ञाहरू पालन गरेको छु, अब अरू मैले के गर्नुपर्छ? येशूले भन्नुभयो, यदि तिमी सिद्ध हुन चाहन्छौ भने आफूमा भएको जे जति चिजहरू छन् त्यो बिक्री गर, त्यसबाट आएको पैसा रुपियाँ गरिबहरूलाई बाँड। तिमीले त्यसो गर्यौ भने तिमीले स्वर्गमा भएको सम्पत्ति प्राप्त गर्नेछौ। तब तिमी आएर मेरो पछि लाग। तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो, किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो। जब चेलाहरूले यस्ता कुरा सुने, तिनीहरू खुबै चकित भए। तिनीहरूले सोधे, यदि यस्तो भए कसले उद्धार पाउन सक्छ त? येशूले चेलाहरूलाई हेरेर भन्नुभयो, मानिसहरूको निम्ति यो असम्भव छ, तर परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ। येशूले चेलाहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, जब नयाँ संसारको सृष्टि हुनेछ, मानिसको पुत्र त्यो महान सिंहासनमा बस्नेछ, अनि तिमीहरू पनि इसरायलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रवटा सिंहासनहरूमा बस्नेछौ। अनि ती जस जसले मेरो निम्ति आफ्नो घर, दाजु भाइ, दिदी बहिनी, बाबु आमा, छोरा छोरीहरू अनि जग्गा जमिनहरू छोडेका छन्, तिनीहरूले छोडेको भन्दा धेरै पाउनेछन्। तिनीहरूले अनन्त जीवन पाउनेछन्। लुका येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, येशूले भन्नुभयो, एउटा धनी मानिस थियो, उसले बहुमूल्य लुगाहरू लगाइन्थ्यो। त्यहाँ लजरस नगरेको र एक गरिब मानिस बस्थ्यो। त्यो त्यस धनी मानिसको घरको रोका अघि सुतिरहन्थ्यो। त्यसको शरीर घावे घावले भरिएको थियो। यदि त्यसले त्यस धनी मानिसले खाएर उम्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काहीँ कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे। केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजर्सलाई बोक्रे अब्राहमको काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडियो, त्यसलाई नर्कलोकमा पठाइयो अनि खुबै कष्टमा पर्यो। त्यो धनी मानिसले टाटोबाट अब्राहमले लाजर्सलाई आफ्नो काखमा लिएको देख्यो। त्यसले चिच्याएर भन्यो, हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्। लाजर्सलाई म कहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औला पानीमा चोग्न सक्छ र मेरो जिम्रोलाई शीतल पारिदियोस्, किनभने यी ज्वालामा म कष्ट पाइरहेको छु। तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ तिमी कसरी बाँचिरहेका थियो। तिम्रो जीवनमा दामी दामी धेरै चिजहरू थिए, लाजर्सकोमा सबै नराम्रो चिजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ अनि तिमी चाहिँ कष्ट पाइरहेछौ। तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठुलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्दैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्दैन। त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहम, लाजर्सलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्। मेरा पाँचजना भाइहरू छन्, यदि लाजर्सले तिनीहरूलाई चेतावनी दिए भने तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्। तर अब्राहले भने, तिनीहरूको लागि परन मोसाको व्यवस्था र अग्नवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्। तर त्यो धनी मानिसले भन्यो, होइन पिता अब्राहम, यदि कोही मरेकाहरूबाट एकजना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्। फेरि अब्राहमले भने, होइन, यदि तिम्रा भाइहरूले मोसा र अग्नवक्ताहरूलाई सुन्दैनन् भने तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिँदैनन्। एफिसी मकैमा छु कि न कि म प्रभुको हो। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीवन चुन्नुभयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जिउनु पर्छ त्यो बताउँछु। सधैँ नम्र र कोमल बन, धैर्य बन र आपसमा प्रेम पूर्वक रह। हामी सबै एउटै विश्वासमा नबाती हुन्जेल, परमेश्वरको पुत्रलाई पूर्णरूपले नचिनुन्जेल, हामी परिभक्त मानिस नबनी हुन्जेल, हामी ख्रिष्ट जस्तै उन्नत नहुन्जेल र उहाँको पूर्णता प्राप्त नगरुन्जेल यो काम गरि नै रहनु पर्छ। मेरो दाजु भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरू कहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुसी हुनुपर्छ। किनभने तिमीहरू जान्दछौ कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ। तिमीहरूले जे गर्छौ त्यसमा तिमीहरूको पुरा धैर्यलाई काम गर्नु दे, तब तिमीहरू परिपक्व अनि पूर्ण हुनेछौ। तिमीहरूलाई कुनै कुराको अभाव हुने छैन। त्यो मानिस धन्य हो जो आपद विपदमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य जीवन अनन्त छ, हामीले यो पत्ता लगाउनु पर्छ र यसको प्रदर्शन सुरु गर्नुपर्छ। जीवन र भलाइ अमर छ, त्यसो भए हामी हाम्रो अस्तित्वको दृष्टिकोणलाई उमेर र कमजोरीमा नभए प्रेम ताजगी र निरन्तरतामा आकार दियो। भगवान जीवन वा मुक्ति हो जसले जनावरहरूको साथ साथै मानिसहरूको व्यक्तित्व र पहिचान मनाउँछ र संरक्षण गर्दछ। ईश्वर मानिसको ईश्वरीय सिद्धान्त र ईश्वरको प्रतिरूपमा मानिस अविभाज्य सामञ्जस्यपूर्ण र अनन्त छन् हुनुको विज्ञानले पूर्णताको नियम प्रस्तुत गर्दछ र प्रकाशमा अमरता ल्याउँछ। भगवान र मानिस एउटै हुनन् तर ईश्वरीय विज्ञानको क्रममा भगवान र मानिस एक साथ रहन्छन् र अनन्त छन्। हुनु भनेको पवित्रता सद्भाव अमरता हो। यो कुरा पहिले नै प्रमाणित भइसकेको छ कि थोरै मात्रामा पनि यो ज्ञानले नश्वरको शारीरिक र नैतिक स्तरलाई माथि उठाउँछ, दीर्घायु बनाउँछ, चरित्रलाई शुद्ध र उन्नत बनाउँछ। यसरी प्रगतिले अन्तत सबै त्रुटिहरू नष्ट गर्नेछ र प्रकाशमा अमरता ल्याउनेछ। प्रगति अनुभवबाट जन्मन्छ। यो नश्वर मानिसको परिपक्वता हो जसद्वारा नश्वरलाई अमरको लागि छोडिन्छ। या त यहाँ वा पछि पीडा वा विज्ञानले जीवन र मनको बारेमा सबै भ्रमहरू नष्ट गर्नुपर्छ र भौतिक भावना र आत्मालाई पुनर्जन्म गर्नुपर्छ। आफ्नो कर्म सहितको बुढो मानिसलाई त्याग्नु पर्छ। कुनै पनि कामुक वा पापी चिज अमर छैन। झुटो भौतिक भावना र पापको मृत्यु जैविक पदार्थको मृत्यु हुन जसले मानिस र जीवनलाई सामञ्जस्यपूर्ण वास्तविक र अनन्त प्रकट गर्दछ। पदार्थका तथाकथित सुख र पीडाहरू नष्ट हुन्छन् र तिनीहरू सत्य आध्यात्मिक भावना र अस्तित्वको वास्तविकताको ज्वालामुनि बाहिर जानुपर्छ। नश्वर विश्वासले तिनीहरूसँग अलग हुनको लागि त्रुटि र पापमा सबै सन्तुष्टि गुमाउनुपर्छ। नश्वरहरूले दिलो वा दिलो यो कुरा सिक्नेछन् र तिनीहरूले विनाशको पीडा कहिलेसम्म सहनेछन् त्रुटिको दृढतामा निर्भर गर्दछ। सचेत सजग र सजग रहनुहोस्। बाटो सिधा र साँघुरो छ जसले ईश्वर मात्र जीवन हो भन्ने बुझाइमा पुर्याउँछ। यो शरीरसँगको युद्ध हो जसमा हामीले पाप रोग र मृत्युलाई जित्नै पर्छ चाहे यहाँ वा पछि। निश्चित रूपमा हामी आत्माको लक्ष्यमा पुग्न सक्नु अघि वा परमेश्वरमा जीवन भलाइतर्फको प्रत्येक पाइला भनेको भौतिकताबाट प्रस्थान हो र परमेश्वर आत्माप्रतिको झुकाव हो। भौतिक सिद्धान्तहरूले यस आकर्षणलाई सीमित अस्थायी र असमानताप्रति विपरीत आकर्षणद्वारा असीम र शाश्वत राम्रो प्रति आंशिक रूपमा पक्षाघात गर्दछ। यो विश्वास गर्नु पाप हो कि कुनै पनि कुराले सर्वशक्तिमान र अनन्त जीवनलाई जित्न सक्छ र यो जीवनलाई मृत्यु छैन भन्ने बुझाइका साथै आत्माका अन्य अनुग्रहहरूद्वारा प्रकाशमा ल्याउनु पर्छ। तथापि हामीले नियन्त्रणको थप सरल प्रदर्शनहरूका साथ सुरु गर्नुपर्छ र जति चाँडो हामी राम्रोसँग सुरु गर्छौ अन्तिम प्रदर्शनले यसको उपलब्धिको लागि समय लिन्छ। हिँड्दा हामी आँखाद्वारा निर्देशित हुन्छौँ, हामी आफ्नो खुट्टा अगाडि हेर्छौँ र यदि हामी बुद्धिमान छौँ भने हामी आध्यात्मिक उन्नतिको लाइनमा एक कदम पछाडि हेर्छौँ। कृष्ण वा सत्यले मृत्युलाई जित्यो र अझै पनि जित्छ भन्ने तथ्यले आतंकको राजालाई प्रमाणित गर्छ। तर एक नश्वर विश्वास वा त्रुटि हो जुन सत्यले जीवनको आध्यात्मिक प्रमाणहरूद्वारा नष्ट गर्दछ। र यसले के देखाउँछ कि इन्द्रियहरूलाई मृत्यु जस्तो देखिन्छ त्यो एक नश्वर भ्रम मात्र हो, किनकि वास्तविक मानिस र वास्तविक ब्रह्माण्डको लागि मृत्यु प्रक्रिया छैन। मृत्यु जस्तो देखिएपछि येशूको अपरिवर्तित शारीरिक अवस्थाले उहाँलाई सबै भौतिक अवस्थाहरू माथि उचाल्नुभयो र यो उच्चताले उहाँको आरोहणको व्याख्या गर्यो र चिहानभन्दा बाहिर निस्तर रूपमा प्रोभिजनरी र प्रगतिशील अवस्था प्रकट गर्यो। जीवन अहिले पदार्थमा निर्भर छ तर मरेपछि त्यसमा भर पर्दैन भन्ने हाम्रो अधिकार छैन। हामी यहाँ जीवनको विज्ञानको अज्ञानतामा हाम्रा दिनहरू बिताउन सक्दैनौ र यस अज्ञानताको लागि चिहानभन्दा बाहिरको इनाम पाउने आशा गर्न सक्छौ। मृत्युले हामीलाई अज्ञानताको प्रतिफलको रूपमा सामञ्जस्यपूर्ण र अमर बनाउँदैन। यदि यहाँ हामीले क्रिस्चियन विज्ञानलाई ध्यान दिएनौ जुन आध्यात्मिक र शाश्वत छ, हामी पछिको आध्यात्मिक जीवनको लागि तयार हुने छैनौ। आत्मत्याग जसद्वारा हामी सत्यको लागि सबै राख्छौ वा पृष्ठ त्रुटि विरुद्ध हाम्रो युद्धमा क्रिस्चियन विज्ञानमा एक नियम हो। यस नियमले स्पष्ट रूपमा ईश्वरलाई ईश्वरीय सिद्धान्तको रूपमा व्याख्या गर्दछ। जीवनको रूपमा पिताद्वारा प्रतिनिधित्व गरिएको सत्यको रूपमा, पुत्रद्वारा प्रतिनिधित्व प्रेमको रूपमा, आमाद्वारा प्रतिनिधित्व। प्रत्येक नश्वरले कुनै न कुनै अवधिमा यहाँ वा पछि परमेश्वरको विरोध गर्ने शक्तिमा नश्वर विश्वासको साथ लड्नुपर्छ र त्यसलाई जित्नुपर्छ। हामीलाई थाहा छ कि आँखाको जिम्क्योमा सबै परिवर्तन हुनेछ जब अन्तिम ट्रम्पको आवाज आउनेछ, तर ज्ञानको यो अन्तिम आह्वान तबसम्म आउन सक्दैन जबसम्म नश्वरहरूले क्रिस्चियन चरित्रको विकासमा प्रत्येक सानो आह्वानलाई स्वीकार गर्दैनन्। विश्वव्यापी मुक्ति प्रगति र परीक्षणमा आधारित छ र तिनीहरू बिना अप्राप्य छ। स्वर्ग कुनै स्थान होइन तर मनको ईश्वरीय अवस्था हो जसमा मनका सबै अभिव्यक्तिहरू सामञ्जस्यपूर्ण र अमर हुन्छन्, किनकि त्यहाँ पाप हुँदैन र मानिससँग आफ्नो कुनै धार्मिकता नभएको पाइन्छ, तर परमप्रभुको मनको स्वामित्वमा छ। धर्मशास्त्रले भन्छ, कामुक युगको दौडान पूर्ण इसाई विज्ञान मृत्यु नामक परिवर्तन भन्दा पहिले प्राप्त गर्न सकिँदैन, किनकि हामीले नबुझेको कुरा प्रदर्शन गर्ने शक्ति हामीसँग छैन, तर मानव स्वयं सुसमाचार हुनुपर्छ। यो कार्य परमेश्वरले हामीलाई आज मायालु रूपमा स्वीकार गर्न र व्यावहारिक सामग्रीको रूपमा द्रुत रूपमा तयार गर्न र बाहिरी र वास्तविकता निर्धारण गर्ने आध्यात्मिक काम गर्न माग गर्नुहुन्छ। जीवन वास्तविक हो, मृत्यु भ्रम हो। येशूको मार्गमा आत्माको तथ्यहरूको प्रदर्शनले भौतिक भावनाको अध्ययारो दर्शनहरूलाई सद्भाव र अमरतामा समाधान गर्छ। यस सर्वोच्च क्षणमा मानिसको विशेषाधिकार बनेको हाम्रो गुरुको वचनलाई प्रमाणित गर्नु हो। यदि मानिसले मेरो भनाइ पालन गर्छ भने उसले कहिल्यै मृत्यु देख्ने छैन। असत्य विश्वास र भौतिक प्रमाणहरूको विचारलाई हटाउनु ताकि अस्तित्वको आध्यात्मिक तथ्यहरू प्रकट हुन सकुन्। यो ठुलो उपलब्धि हो जसको माध्यमबाट हामीले झुटालाई हटाएर सत्यलाई स्थान दिनेछौ। यसरी हामीले मन्दिर वा शरीरलाई सत्यमा स्थापित गर्न सक्छौ जसका निर्माता र निर्माता परमेश्वर हुनुहुन्छ। मम्मी म्याकर मेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाइ वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उकिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट। ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।